بسم الله الرحمن الرحيم نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقد قال النبي صلى الله عليه وسلم عن عباية بن رفاعة بن رافع عن جده رافع بن خديج أنه قال كنا مع النبي صلى الله عليه وسلم بذي الحليفة فأصاب الناس جوع فأصبنا إبلا وغنما وكان النبي صلى الله عليه وسلم في أخريات الناس فعجلوا فنصبوا القدور فدفع إليهم النبي صلى الله عليه وسلم فأمر بالقدور فأكفيت ثم قسم فعدل عشرة من الغنم ببعير فند منها بعير وكان في القوم خيل يسيرة فطلبوه فأعياهم فأهوى إليه رجل بسهم فحبسه الله فقال النبي صلى الله عليه وسلم إن لهذه البهائم أبابدا كأبابد الوحش فما ند عليكم منها فاصنعوا به هكذا قال وقال جدي إنا لنرجو أو نخاف أن نلقى العدو غدا وليس معنا مدا أفنذبح بالقصب قال ما أنهر الدم وذكر اسم الله عليه فكل ليس السن والظفر وسأخبركم عنه أما السن فعظم وأما الظفر فمدى الحبشة یہ روایت ہے حضرت رافع بن خدیج رضی اللہ تعالی عنہ سے فرماتے ہیں کہ ہم نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ذو الحلیفہ میں تھے، مدینہ منورہ سے 6 میل کے فاصلے پر قریب میں جہاں سے احرام باندھتے ہیں وہاں پر تھے۔ تو لوگوں کو بھوک لگ گئی تو مال غنیمت کے کچھ اونٹ تھے اور کچھ بکریاں تھیں، صحابہ نے لیا، آپس میں تقسیم کر لیا اس کو، اور آپ صلی اللہ علیہ وسلم ابھی کچھ دور تھے، ابھی پہنچے نہیں تھے جہاں پر صحابہ اکرام تھے۔ تو اس کے بعد چونکہ بھوک لگی ہوئی تھی تقسیم کر لیا، تقسیم کرنے کے بعد ان کو ذبح ایک بکری اور ایک اونٹ وغیرہ ذبح کر دیا، ذبح کر کے ہانڈی میں چڑھا بھی دیا پکانے کے لیے۔ تو آپ صلی اللہ علیہ وسلم آئے، آنے کے بعد حضور نے فرمایا کہ جتنا بنایا ہے سارا پھینک دو، جتنا بھی بنایا ہے ساری ہانڈیاں جو ہے نا الٹنے کا حکم دیا، فرمایا کہ اس کو بہا دو، چنانچہ وہ ہانڈیاں الٹ دی گئیں۔ پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم نے مال غنیمت جو تھا وہ تقسیم فرمایا سب سے پہلے، پھر فرمایا کہ ایک اونٹ کے بدلے میں 10-10 بکریاں آپ یعنی اس کے جگہ میں آپ صلی اللہ علیہ وسلم نے رکھیں اور صحابہ میں تقسیم فرمائیں۔ تو اس دوران میں ہوا ہے کہ ایک اونٹ بھاگ گیا وہاں سے، تو بدھک گیا، کبھی کبھی جانور بدھک جاتے ہیں، وہ بدھک گیا۔ تو اس وقت تو گھوڑے بھی نہیں تھے صحابہ اکرام کے پاس، ظاہر سی بات ہے کہ وہ تو ریگستان ہے، مٹی ہے پوری، اور اونٹ جو ہے نا اس میں بڑا ماہر ہوتا ہے چلنے میں، انسان نہیں چل سکتے، بڑی مشکل ہوتی ہے۔ تو گھوڑے نہیں تھے کہ بھائی چار طرف سے چار لوگ جائیں پکڑ لیں اس کو، صحابہ اکرام جا رہے ہیں اونٹوں پر یا پیدل پکڑنے کے لیے، ہاتھ ہی نہیں آ رہا ان کے۔ تو اتنے میں اس کو تلاش کیا، صحابہ تھک گئے آخر، ہاتھوں نہیں آئے ان کے۔ تو ایک صحابی کے ذہن میں آیا کہ بھائی اس طرح ایک قابو میں نہیں آ رہا، کچھ نہ کچھ کرنے کی ضرورت ہے۔ تو انہوں نے تیر نکالا کر اس کو مارا۔ تو جب تیر مارا تو وہ جب اس کو لگا تو اس وقت وہ رک گیا، اللہ تبارک و تعالیٰ نے اس کو روک دیا۔ تو فقال النبی صلی اللہ علیہ وسلم، تو حضور نے اس موقع پر فرمایا کہ ان لہذہ البہائم ابابد کابابد الوحش، کہ یہ جانور جب کبھی کبھی بدک جاتے ہیں وحشی جانوروں کی طرح، یعنی ہمارے پالتو جانور جو ہماری بات سنتے ہیں، ہمارے ساتھ رہتے ہیں، کھاتے ہیں، پیتے ہیں، تو کبھی بدک جاتے ہیں۔ تو اس کے بعد آپ نے فرمایا کہ فمانت دا علیکم منہا فصنعوا بھی، جس کسی کا جانور جو ہے تم میں سے اس طرح بدک جائے تو تم اس طرح فصنعوا بھی ہا کدا، تو تم اس طرح کر سکتے ہو کہ بھائی تیر مار کر اس کو زخمی کر لیا، اس کے بعد جو ہے نا تم اس کو ذبح کر کے کھا لو۔ اس دوران میں حضرت رافع بن خدیج رضی اللہ عنہ نے حضور پاک صلی اللہ علیہ وسلم سے ایک مسئلہ پوچھ لیا۔ مسئلہ یہ پوچھا کہ یا رسول اللہ، کبھی کبھی ایسا ہوتا ہے کہ ہم جو ہے سفر میں جا رہے ہوتے ہیں تو دشمن وہاں ہوتے ہیں، اور ساتھ میں سامان رکھنا، چھری رکھنا، یہ چیزیں ضروری نہیں ہوتی، ایسے موقع پر جانور ذبح کرنے کی ضرورت پڑ جائے تو ہم کیسے ذبح کریں گے؟ چھری تو نہیں ہے تو کیا لکڑی کے ذریعے ذبح کر دیں، کیا پتھر کے ذریعے ذبح کر دیں، اس کی گنجائش ہے یا نہیں ہے؟ تو انہوں نے پوچھا کہ افنت بہ بالقصب، کیا ہم لکڑی کے ذریعے جو اگتی ہے، بانس جو ہوتی ہے، اس کے ذریعے ذبح کر سکتے ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہاں، ما انہر الدم وذکر اسم اللہ فکل، کہ جو چیز خون کو بہانے والی ہے، جو چیز خون کو بہا دے، اس چیز کے ذریعے اگر تم نے ذبح کر دیا تو پھر تم کھا سکتے ہو، لیکن شرط یہ ہے کہ اس پر بسم اللہ پڑھا جائے. اس کے بعد آپ نے فرمایا کہ لیس السن والظفر، ہاں ناخن کے ذریعے اور دانت کے ذریعے ذبح نہیں کرنا چاہیے. آدمی اپنے یعنی دانتوں کے ذریعے ذبح کر دے، یا بعض جانوروں کے دانت یعنی بڑے ہوتے ہیں، وہ ٹوٹے ہوئے ہیں یا نکلے ہوئے ہیں، وہ پکڑ کر اس کے ذریعے ذبح کرنا چاہیں تو فرمایا کہ وہ بھی نہیں، اور اسی طریقے پر جانوروں کے جو ناخون ہیں ان کے ذریعے بھی نہیں. اس کے بعد فرمایا کہ اما السن فعظم، بہرحال دانت تو وہ تو ہڈی ہے، اور جو ناخون ہیں تو وہ حبشہ کی جو ہے نا، حبشہ کے جو لوگ ہیں تو حبشہ کے لوگوں کی وہ چھری ہے، تو اس لیے بچنا چاہیے. یہ حدیث پاک کا ترجمہ ہے. کئی چیزیں اس حدیث میں ہیں، کئی احکام ہیں اس حدیث میں جو اس سے ثابت ہوتے ہیں، جو علماء نے بیان فرمائے ہیں. پہلی چیز تو یہی ہے. اچھا، امام بخاری رحمۃ اللہ علیہ نے یہ روایت جو ذکر فرمائی کیوں، تو بتلانا اصل میں مقصد یہی ہے کہ بھائی بسم اللہ پڑھنا ضروری ہے جانوروں پر، بغیر بسم اللہ کے کوئی جانور ذبح نہیں ہوتا، حلال نہیں ہوتا. اور یہاں پر آپ صلی اللہ علیہ وسلم نے بھی جب چھری کے بارے میں پوچھا گیا تو یہی جواب دیا کہ ما انہر الدم وذکر اسم اللہ علیہ فقل، جب جانور کو خون کو بہانے والی کوئی چیز تم نے لے لیا اور اس کے ذریعے ذبح کر دیا، خون بہا دیا اور اللہ کا نام لے لیا، تو تم اس کو کھا سکتے ہو ورنہ نہیں کھا سکتے. اصل امام بخاری رحمۃ اللہ علیہ اس حدیث سے یہاں پر یہی بات ذکر کرنا چاہتے ہیں. اس کے علاوہ واقعہ ہے یہاں پر کہ صحابہ کرام آپ صلی اللہ علیہ وسلم کے ساتھ ایک غزوے سے واپس آ رہے تھے، غزوہ یعنی جنگ سے، جہاد سے واپس آ رہے تھے، تو راستے میں بھوک لگ گئی. جب بھوک لگی تو آپس میں ان لوگوں نے تقسیم کر لیا مال غنیمت، جو اونٹ تھے، جو بکریاں تھیں، وہ تقسیم کر کے اپنے اپنے طور پر جو ہے نا، ایک اونٹ لیا اور ایک بکری لی، اس کو ذبح کر دیا، ذبح کر کے ہانڈی پر چڑھا دیا. ارادہ یہ تھا کہ جلد سے جلد پک جائے گا تو صحابہ بھی کھائیں گے، حضور کو بھی کھلائیں گے. آپ جب آئے آپ کو پتہ چلا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی یہ جو بنایا ہے سارا کا سارا پھینک دو. کیوں؟ اس کی وجہ یہی ہے کہ بھائی یہ مال غنیمت ہے اور امیر کی اجازت کے بغیر تقسیم ہوا. ظاہر سی بات ہے کہ امیر کی اجازت کے بغیر تقسیم نہیں کیا جا سکتا مال، اس میں تو خیانت ہوتی ہے وہ. اور پھر بعض علماء نے یہ بات لکھی ہے اس کی شرح کے اندر کہ کچھ ان لوگوں نے جو تقسیم کی تھی وہ صحیح کی بھی نہیں تھی شرعی اعتبار سے، جو ہونی چاہیے ہر ایک کے حصے میں جتنے اونٹ آنے چاہیے، جتنی بکریاں آنی چاہیے، جس انداز میں آنے چاہیے تھا، وہ جو ہے نا تقسیم نہیں ہوا تھا. تو آپ صلی اللہ علیہ وسلم نے دیکھا کہ تقسیم برابر نہیں ہے، تو اس لیے فرمایا کہ پھینک دو، نہ پھر اگر یہ بنے گا کھائیں گے تو تقسیم ہی غلط ہے، تو گوشت جو ہے نا کسی کے حصے میں آئے گا تو وہ صحیح نہیں آئے گا. تو اس لیے ہانڈیوں کو الٹنے کا آپ صلی اللہ علیہ وسلم نے حکم دیا. یہاں سوال یہ ہو سکتا ہے، کسی کے ذہن میں یہ بات آ سکتی ہے کہ بھائی یہ تو آپ نے پھینکنے کا حکم دیا، یہ تو اسراف ہو گیا یا مال کا ضیاع ہو گیا. تو اس کا جواب سیدھا، بہت علماء نے اس کے بہت جواب دیے ہیں. ایک جواب یہی ہے کہ بھائی یہاں پر اس مال کی تقسیم جو ہوئی تھی شرعی طریقے پر صحیح نہیں تھی، کسی کو دینا ہی صحیح نہیں ہوا تھا، تو اس وجہ سے کھانا کیسے جائز ہو سکتا ہے اس کا. اس لیے آپ صلی اللہ علیہ وسلم نے بہانے کا حکم دیا کہ بھائی اس کو بہا دیا جائے اور پھینک دیا جائے. تو دوسری بات اس حدیث مبارکہ سے یہ معلوم ہوئی ہے کہ مال غنیمت کی تقسیم یہ بھی اہم ہے. عام عوام اپنے طور پر اس کو تقسیم کر لے ایسا نہیں ہو سکتا. عام لوگ، امیر المؤمنین پہلے لے گا، جمع کرے گا، پھر اس کے بعد اللہ تبارک شریعت کے جو اصول ہیں ان کے اعتبار سے تقسیم کرے گا. کچھ اللہ کے لیے ہوتا ہے، کچھ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے ہوتا ہے، کچھ جو ہے نا کسی اور کے لیے ہوتا ہے، پھر عام مجاہدین کے لیے ہوتا ہے. تو اس کی تفصیلات ہیں، اس اعتبار سے تقسیم کرنا ضروری ہے. تیسرا مسئلہ جو اس حدیث مبارکہ میں ہے وہ یہ ہے، جو عام طور پر ہمارے ساتھ پیش آتا رہتا بھی ہے، وہ یہ ہے کہ کبھی کبھی جانور بھدک جاتے ہیں. قربانی کے موقع پہ جو ہے نا گائے اٹھ کے کھڑی ہو گئی، اب اس کو قابو میں کرنا بڑا مشکل ہو گیا. اس طرح کے واقعات زخمی کر دیتے ہیں، قابو میں نہیں آتے. یا کبھی کبھی جب ٹرک سے یا پھر لاری سے نیچے اتار رہے ہوتے ہیں تو جب بھدک جاتے ہیں. کبھی کبھی بکرے وغیرہ بھی بھدک جاتے ہیں. اور ان کا جانور جب غصے میں آ جائے، خاص طور پر جب مقابلے میں آ جائے، تو ظاہر سی بات ہے کہ انسان کی طاقت ان کی طاقت، زمین و آسمان کا فرق ہو جاتا ہے وہ. اور پھر کبھی کبھی جو ہے نا ہاتھا پائی بڑی خطرناک ہو جاتی ہے، کبھی کسی کو سینگ مار دیا تو پیٹ پھٹ گیا، اور اس کو سنبھالنے میں کبھی ہڈیاں بھی ٹوٹ جاتی ہیں. اس طرح کے واقعات دیکھنے میں آتے رہتے ہیں. تو ایسے موقع خاص طور پر بڑا جانور جن کو دکھانے کا شوق ہوتا ہے، وہ اگر قابو سے باہر ہو جائے تو بڑا مسئلہ ہوتا ہے پھر. تو ایسے موقع پر کیا کیا جائے؟ تو صحابی نے اس کا جو ہے نا ہم کو طریقہ بتا دیا کہ بھائی ایسے موقع پر اگر جانور بھدک جائے، قابو میں نہیں آ رہا ہے، تو ہمارے ہاں جو طریقہ ہے وہ یہی ہے کہ بھائی گولی وغیرہ استعمال، بندوق نکال کر گولی مار دیتے ہیں جن کے پاس ہوتی ہے. تو اگر کوئی اس طریقے پر ایسی حرکت کر لے، تیر وغیرہ ہے دور سے تیر پھینک دے وہ زخمی ہو جائے، یا اسی طریقے پر گولی ہے گولی چلا دے اس کی وجہ سے جو ہے نا وہ زخمی ہو جائے، تو کیا اس طریقے پر کر کے اس کو کھایا جا سکتا، نہیں کھایا جا سکتا؟ تو مسئلہ یہ ہے کہ یہاں چونکہ صحابی نے تیر پھینکی تھی، اس لیے گنجائش ہے کہ بھائی تیر کا پھینکنا صحیح ہے، اور پھینکنے کے بعد جو ہے جانور اگر زندہ مل گیا ہم کو تو ذبح کیا جائے گا، اس کو ذبح کر کے کھائیں گے، ذبح کرنے پر حلال ہو جائے گا. लेकिन तीर फेंकने के बाद जानवर जिंदा नहीं मिला, पहुँचे पहुँचे तक मान लीजिए कि मर ही गया, इंतकाल ही हो गया, मौत ही हो गई, तो फिर उसको बगैर ज़बह किए खा सकते हैं। लेकिन ये तो तीर के फेंकने का मसला है। अब हमारे पास अगर किसी ने गोली के ज़रिए जानवर को दूर से, जैसे मसला आया भी था, लोग सवाल करते हैं ऑनलाइन पूछ लेते हैं, तो उनमें एक मसला ये भी था कि गोली के ज़रिए जो है ना हमने गोली मारी, जानवर भिदक गया, तो अब वो हलाल है या नहीं है। तो गोली मारने के बाद अगर ज़िंदा रहा, उसको ज़बह कर लिया गया, तो वो हलाल है। लेकिन अगर ज़िंदा नहीं रहा, गोली ही से मर गया, तो फिर वो हलाल नहीं है, खाना जायज़ ही नहीं है उसका। तो एक मसला ये मालूम हुआ इस हदीस मुबारक से। चौथा मसला जो इस हदीस में है वो ये है, सहाबी ने हज़रत राफ़े बिन खदीज रज़ी अल्लाहु अन्हु ने आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम जो है ना कभी कभी जब बाहर जा रहे होते हैं तो वहाँ पर जो है जानवर हैं, ज़बह करना है, लेकिन छुरी हमारे साथ नहीं होती, कोई चीज़ तेज़ चीज़ नहीं होती, तो क्या करें? जाहिर सी बात है कि हर दफ़ा बाहर निकलें तो छुरी साथ में लेके जाना ज़रूरी नहीं है, और याद रहे ये भी ज़रूरी नहीं है, भूल जाते हैं। तो क्या लकड़ियों वगैरह के ज़रिए ज़बह कर सकते हैं? नहीं कर सकते। तो मसला यही है कि छुरी के ज़रिए भी और हर वो चीज़ जिसके ज़रिए जानवर का गला आसानी से कट जाए, उसके ज़रिए ज़बह कर सकते हैं। रिवायतों में जो वाक़यात मिलते हैं, एक तो यही है कि लकड़ी के ज़रिए, यहाँ अल्लाह के नबी ने इशारा फरमाया कि अगर तेज़ है गला उसका कट जा रहा है तो ठीक है, उसको ज़बह उसके ज़रिए ज़बह करना और खून का बहा देना, फिर जानवर का खा लेना जायज़ है। बाज रिवायतों में यह है कि बाज़ सहाबा ने पत्थरों के ज़रिए जानवरों को ज़बह कर दिया, बारीक पत्थर लिया, पहाड़ पर से तोड़ा निकाला, उसके बाद उसके ज़रिए ज़बह कर दिया। धारीदार पत्थर होते हैं, बड़े तेज़ होते हैं बाज़, तो उनके ज़रिए भी ज़बह किया जाए तो ज़बह करना सही है। तो छुरी होना ज़रूरी नहीं है जानवर को ज़बह करने के लिए, बल्कि हर वो चीज़ के जिसके ज़रिए उसके गले को काटा जा सकता हो और गला कट जाए और खून बह जाए, तो उसके ज़रिए ज़बह करना सही है, वो चाहे छुरी हो, चाहे लकड़ी हो, चाहे कोई और चीज़ हो। अलबत्ता आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पर दो चीज़ों का इस्तेसना फरमाया, एक तो ये फरमाया कि भाई हड्डी का इस्तेमाल न किया जाए, दांत का इस्तेमाल न किया जाए, और दूसरा ये है कि नाखून के ज़रिए ज़बह न किया जाए। उसकी वजह क्या है? उसकी एक वजह तो ये है कि जो दांत हैं, आपने ख़ुद इरशाद फरमाया कि दांत हड्डी है, दांत हड्डी है, और हड्डी के ज़रिए ज़बह करेंगे तो हड्डी आलूदा हो जाएगी खून में, और आप सल्लल्लाहु अलैहि वसल्लम ने हड्डियों को गंदा करने से मना फरमाया, नजासत के साथ मुलव्वस करने से मना फरमाया, ये सही नहीं है। उसकी वजह क्या है? उसकी वजह यह है कि हड्डियाँ जो है ना, ये जिन्नात की ग़िज़ा हैं, हड्डी जो होते हैं वो जिन्नात की ग़िज़ा होते हैं। अल्लाह तबारक व ताला जो हम खाने के बाद ये जितनी भी हड्डियाँ हमारी दस्तरों पर होती हैं, जब हम इसको फेंक देते हैं तो जिन्नात ग़िज़ा के तौर पर इनको इस्तेमाल करते हैं फिर। और आपने फरमाया कि भाई अल्लाह तबारक व ताला हमारे फेंक देने के बाद जब उनकी ग़िज़ा बनना होता है तो उस वक्त गोश्त चढ़ा देते हैं उसके ऊपर, उलमा ने यह बात लिखी है, गोश्त चढ़ा देते हैं तो फिर वो गोश्त इस्तेमाल करते हैं। तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने बाज़ रिवायत में यह बात इरशाद फरमाई कि ला तस्तंजू बिरौथिन वला बिआज़्मिन फ़इन्नहा ज़ादु इख़वानिकुम मिनल जिन, कि भाई ये जो हड्डियाँ हैं इससे इस्तंजा मत किया करो। पहले ज़माने में होता है, ढेले वगैरह होते नहीं थे, सहाबा इकराम को इस्तंजा के लिए जो चीज़ मिल जाती थी इस्तंजा कर लिया करते थे। तो जिन्नात ने आकर शिकायत की, या रसूलुल्लाह यह मसला है, ये तो हमारी ग़िज़ा है, हम क्या करें? तो हुज़ूर ने सहाबा को मना फरमा दिया कि भाई हड्डियों वगैरह का इस्तेमाल न किया करो। तो एक तो इस वजह से कि ये जिन्नात की ग़िज़ा है, ज़बह करेंगे तो खून आलूद हो जाएंगे, वो नजासत हो जाएगी, फिर वो नहीं खाएंगे, नजासत का खाना लाजिम आएगा, तो आपने मना फरमा दिया। दूसरी वजह उलमा ने यह जिक्र फरमाई है कि भाई हड्डी के ज़रिए दांतों के ज़रिए ज़बह करेंगे तो इससे ज़बह होगा भी नहीं सही तरीके पर, और जानवर को बिला वजह तकलीफ़ देना लाजिम आएगा, जानवर को तकलीफ़ देना लाजिम आएगा, तो और बिला वजह तकलीफ़ देना ये जायज़ नहीं है। और आजकल जो है ना, आम तौर पर जानवर के ज़बह में आसानी के लिए नए नए तरीक़े ईजाद हो रहे हैं, जितने भी जो कानूनी जो है ना लोग मौजूद, यानी ऑफिसर्स होते हैं या जो कंपनियां होती हैं, उनका यही मंशा होता है कि वह ज़बह करने में जानवर को तकलीफ़ है तो इसलिए अब उसकी स्टैंडिंग की जाती है। कि पहले जो है उसको गन, कभी गन के ज़रिए मारते हैं, कभी पानी में जो है ना शॉक दिलाते हैं, तो कभी जो है गैस वगैरह में डाल देते हैं। मंशा क्या है? मंशा यह है कि भाई जानवर को तकलीफ़ से बचाना है। ज़बह में जितनी आसानी होती है, किसी और चीज़ में उतनी आसानी नहीं होती, और इसमें बिला वजह तकलीफ़ का देना है। आप गन के ज़रिए उसको मार रहे हैं, अगर आप भेजे तक जो है ना, अगर उसकी यानी गन का जो शूट है और उसकी जो गोली है वो जाकर भेजा निकाल देती है, जो गन वापस निकलती है, आमतौर पर जो इंस्पेक्शन पर जाते हैं तो उस वक्त पता चलता है कि भाई गाय वगैरह पर जब वो लोग शूट करते हैं तो वो गन अंदर लगती है, लगकर जब बाहर आती है तो भेजे के टुकड़े भी साथ में आ जाते हैं, ये तकलीफ़ नहीं है उनके लिए। ये सूरत है, इसकी वीडियोज़ भी मौजूद है, और ये कह रहे हैं कि जानवर को तकलीफ़ नहीं देना है, जानवर के लिए राहत और आसानी है इसके अंदर। ये कैसी राहत और आसानी है कि भेजा निकाल कर आपकी गन लेकर आ रही है और आपको पता ही नहीं है? शरीयत ने सबसे आसान तरीका, इन दीन अयुसरुन, दीन में आसानी है, अल्लाह तबारक व तआला ने दीन में तंगी नहीं रखी है, तो शरीयत का कोई हुक्म तंग नहीं है हमारे लिए। तो इसलिए ज़बह सबसे आसान तरीका है और सबसे जो है ना जानवर के राहत रसानी है उसके अंदर, किसी किस्म की कोई तकलीफ़ नहीं है। अब जो है ना गैस में डाल दिया, छोड़ दिया, 1 मिनट तक जो है ना जानवर तड़पता रहेगा, दम घुटता रहेगा, घुटता रहेगा, घुटता रहेगा उसका, उसके बाद उसको ज़बह करेंगे। अब फिर उसमें और भी मसाइल हैं, एक तो यह है कि इन चीज़ों में जहाँ पर यानी जानवर को बिला वजह तकलीफ देना है, दूसरा यह है कि इसके अंदर बाद दफ़ा अमवात भी हो जाती हैं, तो इसलिए उलमाए किराम मना फरमाते हैं कि भाई ये जायज़ नहीं है, क्योंकि हो सकता है कि मर जाए जानवर, जब भेजा बाहर आएगा तो ज़िंदा रहेगा जानवर, और कभी गैस जब अंदर जाती है तो गैस अंदर जाने की सूरत में भी सूरत हाल ये होती है कि फिर उठकर वापस नहीं आता, वो तो जहरीली गैस होती है, तो बिला वजह तकलीफ जानवरों का देना जायज़ नहीं है। तो इस वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई ये हड्डी है, हड्डी के जरिए ज़बह करेंगे तो बिला वजह तकलीफ़ देना होगा, तो इसलिए हड्डी के जरिए जो है ना किसी को ज़बह न किया जाए। और फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने नाखूनों के जरिए भी आपने इरशाद यानी मना फरमाया कि भाई उसको ज़बह किया जाए, ये भी सही नहीं है। अब नाखून जो है क्यों, तो आपने उसी वजह यह जिक्र फरमाया कि फ़मुदल हबशा, ये हबशा के लोगों की छुरी है, कि वो लोग जो है ना नाखूनों के ज़रिए ज़बह करते हैं, तो ये गैर कौम थी और गैर अकवाम गैर मुस्लिम कौम की मुशाबहत से शरीयत में मना किया गया है, तो इस वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि भाई उनका एक ख़ास तरीक़ा है नाखूनों के ज़रिए ज़बह करने का, तो उनकी मुशाबहत इख्तियार मत करो। ये अब इसके अलावा नाखूनों के ज़रिए भी ज़बह करेंगे तो उसमें भी वही है, ईज़ा रसानी जो है ना होती है नाखूनों के, ज़ाहिर सी बात है कि जो नाखून होते हैं तो जब कभी तो तेज़ होते हैं, कभी तेज़ नहीं होते हैं, और फिर उनकी धारें भी होती हैं, तो ज़बह करने में बड़ी तकलीफ़ जानवर को उसके अंदर होती है, पाई जाती है, तो इसलिए आपने मना फरमाया। अच्छा, ये एक मसला है। दूसरा मसला ये है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मना तो फरमा दिया, लेकिन अगर कोई दांत के ज़रिए या नाखून के ज़रिए ज़बह कर दे तो वो जानवर हलाल होगा या नहीं होगा, तो जहन में रहना चाहिए कि अगर ज़बह कर दिया जाए तो जानवर हलाल तो हो जाएगा, क्योंकि यानी जानवर को रगों का कटना ज़रूरी है, गले का कटना ज़रूरी है, वो तो कट गया, खून का बहना है ज़रूरी है तो वो तो बह गया, जानवर के चारों नगें अगर कट जाती है, 3 रगें कट जाती है, तो वो तो हलाल हो गया, हलाल होने के लिए यही काफ़ी हमारे लिए, ज़बह पाया गया। लेकिन चूंकि जानवर को इसमें तकलीफ़ देना होता है या दूसरी वजूहत हैं, इस वजह से मना फरमाया गया है, तो इस्तेमाल तो आदमी को नहीं करना चाहिए ये तरीक़ा, लेकिन अगर किसी ने कर लिया तो वो जानवर हमारे लिए हलाल हो जाता है। फिर तो हदीस पाक से ये सारी चीज़ें मालूम होती हैं जो इस ज़ैल में जिक्र की गई हैं, उलमा ने बयान फरमाई हैं। उसके बाद दूसरा बाब इमाम बुखारी रहमतुल्लाह अलैह ने कायम फरमाया है, बाबु मादु बिहा अला नुसुबी वल असनाम, बुतों के नाम पर जो जानवर ज़बह किया जाए उनका क्या हुक्म है। तो इस बाब में जो रिवायत है वो है हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हुमा की। अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह अन्हुमा फरमाते हैं कि अन्नहु लक़िया ज़ैद इब्न अम्र इब्न नुफैल बिअस्फली बल्दहिन वज़ालिका क़ब्ला अन युन्ज़ला अला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल-वहय, فقدم إليه رسول الله صلى الله عليه وسلم سفرة فيها لحم فأبى أن يأكل منها ثم قال إني لا أكل مما تذبحون على أنصابكم ولا نأكل إلا مما ذكر اسم الله عليه। एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम ज़ैद बिन अम्र बिन नुफ़ैल इनसे मिले, और ये वही नाजिल किए जाने से पहले आप सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात हुई थी उनकी, तो दस्तरखान बिछाया गया और दस्तरखान पर गोश्त मौजूद था, तो आपके सामने पेश किया गया, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई नहीं, मैं नहीं खाऊंगा। उसके बाद फरमाया कि भाई जो तुम बुतों के नाम पर ज़बह करते हो तो मैं नहीं खाता, और हमारा उसूल और हमारा ज़ाब्ता यही है कि बुतों के नाम पर ही नहीं, हर वो जानवर जिस पर अल्लाह का नाम नहीं लिया गया वो हमारे लिए हलाल नहीं है। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम ने दोनों बातें इस हदीस पाक में जिक्र फरमाई, एक तो यह है कि बुतों के नाम पर ज़बह किया जाए ये भी हम लोग नहीं खाते, दूसरा यह है कि बाज़ दफ़ा बुतों के नाम पर तो नहीं होता लेकिन अल्लाह का नाम भी नहीं लिया जाता, तो फरमाते हैं कि वो भी हमारे लिए हलाल नहीं है। तो इसी तरह यहाँ एक उसूल जहन में रह लेना चाहिए कि भाई अल्लाह के नाम के अलावा किसी और मकसद से जानवर को अगर ज़बह किया जा रहा है किसी और के नाम पर, चाहे किसी पीर के नाम पर, किसी वली के नाम पर, यह भी जायज़ नहीं है, जो मज़ारत पर आमतौर पर होता है जहाँ पर गैर ज़बह में गैरुल्लाह का शायबा पैदा हो गया, तो वो जानवर हलाल नहीं है हमारे लिए, या जहाँ पर यानी बदअकीदगी जानवर के ज़बह करने में पाई गई वो जानवर हमारे लिए हलाल नहीं होगा। जैसे अगर कोई बीमार हो जाए तो करते हैं ना कि मरीज़ के यानी जानवर बकरा वगैरह ले जाते हैं, मरीज़ का हाथ फिरा देते हैं, उसके बाद ले जाकर यानी बकरे वगैरह को ज़बह कर देते हैं, और नज़रिया और अकीदा यह होता है कि जान के बदले जान, यानी इसकी जान गई तो उनकी जान बचेगी, यानी जो बीमार है वो बच जाएगा और बकरा जो है ना क्या है वो मर जाएगा। तो चूँकि बदअकीदगी है और यह तासुर होता है कि यानी लोगों का अकीदा बना हुआ है कि इसको ज़बह करने पर इनकी जान छूट जाएगी, तो शरीयत में इसे मना किया गया कि नहीं भाई जानवर को ज़बह करना है तो अल्लाह के नाम पर ज़बह करना है। बाद लोग पीरों के नाम पर भी ज़बह करते हैं या गैर मुस्लिम है तो वो किसी और के नाम, नहीं सवालात बाद में हुए अभी नहीं, तो जो गैर मुस्लिम है तो गैर यानी दीगर अकवाम के लोग और नामों पर ज़बह कर रहे होते हैं तो वो शरीयत में जायज़ नहीं है। تو جانور کا اللہ کے نام پر ذبح کرنا ضروری ہے اور اللہ کے نام کے ساتھ ذبح کرنا ضروری ہے. اس کے بعد تیسرا باب ہے جو امام بخاری رحمۃ اللہ علیہ نے ذکر فرمایا کہ باب قول النبی صلی اللہ علیہ وسلم فلیذبح علی اسم اللہ تعالی. وہ یہ ہے, حضرت جندب بن سفیان رضی اللہ عنہ کہتے ہیں کہ ضحینا مع رسول اللہ صلی اللہ علیہ وسلم اضحیۃ ذات یوم فإذا الناس قد ذبحوا ضحاياهم قبل الصلاة فلما انصرف رآهم النبي صلى الله عليه وسلم أنهم قد ذبحوا قبل الصلاة فقال من ذبح قبل الصلاة فليذبح مكانها أخرى ومن كان لم يذبح حتى صلينا فليذبح على اسم الله تعالى. جندب بن سفیان کہتے ہیں کہ ہم نے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ جانور کی قربانی کی تو کچھ لوگوں کو ہم نے دیکھا کہ ان لوگوں نے اپنی قربانیوں کو نماز سے پہلے کر دیا تھا, یعنی جانور ذبح کر دیا نماز سے پہلے, یعنی عید کی نماز نہیں ہوئی اور کھانے کی اتنی جلدی تھی کہ پہلے ہی پہلے ذبح کر دیا. اور کبھی ایسا بھی ہوتا ہے کہ جلدی پک بھی جائے. خیر یہاں پر ریزن بھی ایسا ہی تھا, آگے یہ روایت کی تفصیل بھی آ رہی ہے کہ صحابی کا منشا یہ تھا کہ ابھی جلدی ذبح کریں گے تو لوگوں کو کھانے میں سہولت ہو جائے گی, وقت گزر جائے گا تو یعنی تھوڑا بہت کھا لیتے ہیں یا گوشت ذبح کر کے گوشت کے ماحول میں آ جاتے ہیں تو کھایا نہیں جاتا پھر, تو اس لیے جو ہے نا صبح صبح فوراً جا کے جلدی میں ذبح کر دیا ہم لوگوں. تو فلم منصرفا, حضور آئے واپس تو دیکھا کہ بھائی انہم قد ذبحوا قبل الصلاۃ, نماز سے پہلے جانور ذبح ہو چکے ہیں. تو فرمایا کہ من ذبح قبل الصلاۃ فلیذبح مکانہ اخرى, جو آدمی نماز سے پہلے جانور کو ذبح کرے گا تو چاہیے کہ وہ اسی جگہ میں دوسرے جانور کو ذبح کر دیا کرے. اس کے بعد فرمایا کہ ومن کان لم یذبح حتی صلینا فلیذبح علی اسم اللہ تعالی, اور جس نے ذبح نہیں کیا اس کے بعد اس نے نماز پڑھ لی ہے تو وہ جو ہے نا اللہ کے نام کے ساتھ ذبح کر لیا کرے. تو اس حدیث میں جو مسئلہ ذکر کیا گیا وہ یہ ہے کہ جانور کی جو قربانی کا وقت بتایا گیا ہے کہ قربانی کب کرنی ہے, تو قربانی کا جو وقت ہے وہ یہ ہے کہ عید کی نماز کے بعد قربانی کرنا صحیح ہوگا. عید کی نماز سے پہلے اگر قربانی کریں گے تو پھر دوبارہ اور قربانی کرنی لازم ہو جائے گی, پھر تو اس لیے اس کی احتیاط کرنا چاہیے. یہاں دو مسئلے ہیں, ایک مسئلہ تو یہ ہے کہ اب ظاہر سی بات ہے کہ یعنی شہر میں کون سی مسجد کی عید کی نماز کا اعتبار کریں گے. تو آپ کو جلدی ہے تو دیکھ لیں کہ بھائی جس مسجد میں جلدی ہو, پورے شہر میں کوئی ایک جگہ بھی اگر عید کی نماز ہو گئی تو وہ کافی ہو جائے گی. ہر مسجد کا یا ہر محلے والوں کا اپنی اپنی مسجد کا اعتبار کرنے کا مسئلہ نہیں ہے چاند کے بچا, بلکہ یہاں پر پورے شہر میں کہیں ایک جگہ بھی عید کی نماز اگر وقت ہونے کے بعد ادا کی گئی ہے, کیونکہ یہاں بھروسہ نہیں ہے, وقت سے پہلے بھی بہت ساری عبادات جو ہے نا ادا کر لی جاتی ہیں. بلکہ 1980 کی جو بات ہے میں سنا تھا یہاں پر ایک مرتبہ, حضرت والد صاحب بتا رہے تھے کہ قربانی کا گوشت مارکیٹ میں 3 دن پہلے آ جاتا تھا, 3 دن پہلے نایاب پہ موجود ہے, 3 دن پہلے جو ہے نا ورلڈ فریش پہ موجود ہے, یعنی لوگوں کو اطلاع دی جا رہی ہے کہ آپ کا گوشت آ گیا ہے قربانی کا, آئے آپ لے جائیں, عید سے 3 دن پہلے یہ صورتحال تھی. تو یعنی اس حد تک گمراہی مسلمان ہے, یعنی کس ماحول میں پلے ہیں بڑے ہیں, یعنی ہندوستان پاکستان سے ہی نکل کے آئے ہیں وہ, یہاں پر تو یہاں کے جو پتہ نہیں کس طرح جو ہے نا اپنے مذہب کو بدل لیتے ہیں بزنس کے خاطر. تو یہ صورتحال تھی پہلے, اور اللہ تبارک و تعالیٰ نے کیا ماحول فرمایا کہ بھائی یعنی ایسا ماحول بنایا ہے ہمارے بزرگوں کی اور اسلاف کی خدمات ہے کہ آج جو ہے اللہ کا شکر ہے کہ سرٹیفیکیشن لیا جاتا ہے باضابطہ. تو بہرحال تو عید کی نماز سے پہلے قربانی کرنا صحیح نہیں ہے, اگر کسی نے کر لی ہے تو پھر وہ دوبارہ اس کو قربانی کرنی لازم ہوگی, ایک مسئلہ تو یہ ہے. دوسری بات یہاں پر یہ ہے کہ دیہات وغیرہ میں عید کی نماز لازم نہیں ہوتی, دیہات وغیرہ میں عید کی نماز نہیں ہوتی, تو وہاں پر کب کریں گے قربانی؟ بولو قربانی تو کریں گے, تو ان کے لیے مسئلہ کیا ہے؟ تو ان کے لیے مسئلہ یہ ہے کہ ان کے پاس صبح سادے یعنی فجر کی نماز کے بعد جو ہے نا اگر وہ قربانی کرنا چاہیں تو ان کے لیے گنجائش ہے اس کی, عید کی نماز ہونا ان کے لیے ضروری نہیں ہے, عید کی نماز سے پہلے بھی قربانی کا کرنا ان کے نزدیک صحیح ہے ان کے لیے طلوع شمس کے بعد. جی اس کے بعد باب ہے باب ما انہر الدم من القصب والمروۃ والحدید. یہ باب اس بات کے بیان میں ہے کہ بانس کے ذریعے پتھر کے ذریعے لوہے کے ذریعے خون کو اگر بہا دیا جائے اور جانور کو ذبح کر دیا جائے تو آیا اس کی قربانی صحیح ہے یا نہیں ہے. تو گزشتہ باب میں یہ بات ہم کو معلوم ہو گئی ہے کہ چھری کا ہونا ضروری نہیں ہے, لوہے تیز چیز کوئی بھی ہو, چاہے لکڑی ہو چاہے پتھر ہو چاہے لوہا ہو چاہے کوئی اور چیز ہو, اس کے ذریعے قربانی کی جا سکتی ہے. تو روایت ہے اس سلسلے میں, حضرت عبداللہ ابن عمر رضی اللہ عنہما فرماتے ہیں کہ ان جاریت لہم کانت ترعی غنما بسلع فابصرت بشاة من غنمها موتها فکسرت حجرہ فذبحتها فقال لأهله لا تأكلوا حتى آتي النبي صلى الله عليه وسلم فأسأله أو حتى أرسل إليه من يسأله فأتى النبي صلى الله عليه وسلم أو بعث إليه فأمر النبي صلى الله عليه وسلم بأكلها. روایت یہ ہے کہ ایک مرتبہ حضرت عبداللہ ابن عمر رضی اللہ عنہ کی ایک باندی تھی جو بکریوں کو چرا رہی تھی مقام سلا میں، تو اس دوران میں جو ہے بکری زخمی ہو گئی کسی وجہ سے اور موت کے قریب پہنچ گئی، تو دیکھا کہ اگر مر گئی تو کھا تو نہیں سکتے اس کو، تو ماشاءاللہ ذہین تھی وہ باندھی، تو اس لیے فوراً جو ہے وہی جہاں پر جانور چرا رہی تھی وہاں کسی ایک پتھر وغیرہ کو نکالا، کوئی پتھر کی جگہ پتھر وغیرہ تھا تیز تھا وہ لیا، اس کے ذریعے ذبح کر دیا اور ذبح کر کے لے کر آ گئی. تو جب یہاں پر ان لوگوں کے پاس لے کر آئی تو یہ لوگ کہنے لگے کہ بھائی ابھی مت کھاؤ، پتہ نہیں یہ حلال ہے یا نہیں ہے، یہاں تک کہ ہم آپ صلی اللہ علیہ وسلم سے مسئلہ پوچھ لیں. تو حضور کے پاس مسئلہ پوچھنے کے لیے آئے اور بتایا کہ رسول اللہ صورت حال یہ ہو گئی تھی، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کھا سکتے ہیں. تو امام بخاری رحمۃ اللہ علیہ اس حدیث سے یہ بتانا چاہتے ہیں یہاں پر کہ بھائی پتھر کے ذریعے بھی اگر جانور ذبح کر دیا جائے تو اس کا کھانا جائز ہے، کوئی مسئلہ نہیں. وہی مسئلہ، دوسرا مسئلہ یہ حدیث پاک میں حق نہیں ہے شریعت میں، مسئلہ یہ ہے کہ جائز ہے بہتر ہے. دوسرا مسئلہ یہ ہے کہ خواتین جو ہے وہ جانور ذبح کر سکتی ہے نہیں کر سکتی، مرد ہونا ہی ضروری ہے. تو جواب یہ ہے کہ جیسے مرد جانور کو ذبح کر سکتا ہے ایسے ہی خواتین بھی جو ہے نا جانور کو ذبح کر سکتی ہیں، اتنی ہمت ہونی چاہیے، ان کا ذبح جو ہے نا وہ بالکل صحیح ہے اور حلال ہے. حضرت فاطمہ رضی اللہ تعالی عنہ کو حضور پاک صلی اللہ علیہ وسلم نے خود حکم دیا تھا اور یہ فرمایا تھا کہ اگر تم ذبح نہیں کر سکتے ہو تو کم از کم وہاں پر موجود رہو، اپنی قربانی کو اپنی آنکھوں سے ہوتا ہوا دیکھ لو. تو علماء نے اس کو مستحب قرار دیا ہے کہ عورت جو ہے نا وہاں پر موجود رہے کم از کم، تو خواتین کا بھی موجود ہونا چاہیے جہاں پر موقع ہو اور یہ سہولت موجود ہو. ٹھیک ہے. اس کے بعد دو روایتیں اسی مضمون کی اور امام بخاری رحمۃ اللہ علیہ نے ذکر فرمائی ہیں. انشاءاللہ آج کے لیے اتنے کافی ہیں. اللہ تبارک و تعالیٰ ہم سب کو صحیح علم صحیح عمل کے توفیق نصیب فرمائے. اللہم صلی اللہ علیہ وسلم. الحمد للہ رب العالمین، اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا و مولانا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. اللہم انا نسألک علما نافعا وعملا صالحا ورزقا حلالا طیبا وشفاء من کل داء. اللهم اشف مرضانا يا رب العالمين، اللهم اقض حاجاتنا يا رب العالمين، اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة. وصلي وسلم وبارك على سيد المرسلين وعلى آله وأصحابه أجمعين. الحمد لله.